جزاكم الله. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. لقد رضي الله عن المؤمنين إذ يبايعونك تحت الشجرة فعلم ما في قلوبهم فأنزل السكينة عليهم وأثابهم فتحا قريبا ومغانم كثيرة يأخذونها وكان الله عزيزا حكيما إلى الآخرة. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو سورة الفتح کی تفسیر اس کلاس میں چل رہی ہے، آیت نمبر 18, 19, 20 اور 21. اس کا ہم نے ترجمہ پچھلی کلاس میں پڑھ لیا تھا، خلاصہ تفسیر بھی پڑھ لی تھی اور معارف و مسائل پڑھنے شروع کر دیے تھے. پیج نمبر 80 کے اوپر معارف و مسائل پڑھ لیے تھے. اب پیج نمبر 81 یعنی 81 کے اوپر جو اگلا موضوع ہے معارف و مسائل میں، وہاں سے شروع کرنا ہے. یہ حضرت مفتی شفیع رحمۃ اللہ علیہ نے ایک ہیڈنگ لگائی اس کی کہ صحابہ اکرام پر طعن و تشنیع اور ان کی لغزشوں میں غور و بحث اس آیت کے خلاف ہے. کون سی والی آیت؟ لقد رضی اللہ عن المؤمنین، کہ تحقیق کہ اللہ تعالی راضی ہو گیا ایمان والوں سے. اذ یبایعونک تحت شجرہ، جب وہ بیعت کر رہے تھے درخت کے نیچے. ٹھیک ہے، تو یہ آیت جو ہے نا، یہ صحابہ کرام کے لیے اللہ تعالیٰ کی رضا کا اعلان ہے، ان تمام صحابہ کرام کے لیے جو کہ وہاں موجود تھے. ٹھیک ہے نا، اب وہاں پہ جو ہیں وہ سارے صحابہ کرام تو موجود نہیں تھے. 124,000 جو کہ حجت الوداع کے موقع پر موجود تھے، لیکن یہ جو 1400 تھے تو ان میں سارے جو مکہ مکرمہ سے آئے تھے، رائٹ، جو کہ اب تک زندہ تھے، جن کا انتقال ہو چکا تھا، یا بدر میں شہید ہو گئے، احد میں شہید ہو گئے، خندق میں شہید ہو گئے. دیکھیے وہ تو دنیا سے چلے گئے، لیکن باقی جتنے بچے ہوئے تھے، انصار اور مجاہدین اور انصار اور مہاجرین، رائٹ، وہ تو سارے یہاں موجود تھے نا. ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ تو موجود تھے نا، عمر فاروق رضی اللہ تعالیٰ عنہ، عثمان غنی رضی اللہ تعالیٰ عنہ، رائٹ، حضرت علی رضی اللہ تعالیٰ عنہ چوتھے، اور باقی جتنے اشرہ مبشرہ اور سارے سارے یہ انصار اور مہاجرین، یہ سب کے سب ان 1400 کے اندر موجود تھے. یہ لوگ پیچھے رہنے والوں میں سے تو نہیں تھے نا، یہ مدینہ منورہ میں پیچھے رہ گئے تھے اور پھر آگے آئے تھے. ٹھیک ہے، بعد میں آگے آئے تھے، ایسا تو نہیں تھا. تو یہ صحابہ سارے کورڈ ہیں اس آیت کے اندر، ٹھیک ہے نا، جن کے پیچھے جو ہے وہ لوگ جو ہے پڑے رہتے ہیں، وہ سارے کے سارے اس آیت کے اندر کورڈ ہیں. تفسیر مظہری میں فرمایا کہ جن خیار امت کے متعلق، خیار کہتے ہیں یعنی بہترین لوگ، خیر، خیر کی جمع خیار ہے. ٹھیک ہے، تو جو بہترین لوگ ہیں امت کے، تو ان کے متعلق اللہ تعالیٰ نے غفران و مغفرت کا یہ اعلان فرما دیا ہے. اگر ان سے کوئی لغزش یا گناہ ہوا بھی ہے تو یہ آیت اس کی معافی کا اعلان ہے. ٹھیک ہے، یعنی آئندہ اگر ہوگا بھی نا تو بھی معافی پکی ہے، گارنٹیڈ ہے معافی. وہ کیوں؟ کیونکہ اس کے اندر نا اللہ تعالیٰ کی رضا کا اعلان ہے، رضا، اللہ تعالیٰ کی خوشنودی. ٹھیک ہے، اور خوشنودی اللہ تعالیٰ کی اور رضا، جس کو رضا کہا جاتا ہے، تو یہ ایک ایسی اللہ تعالیٰ کی طرف سے سرٹیفیکیشن ہے کہ یہ چیز نا، جس کو کہتے ہیں نا انریووکبل، یہ ریووک نہیں ہوتی. رضا ایک ایسی یعنی ایک انعام کا نام ہوتا ہے کہ جو کہ ایک دفعہ مل جائے تو اب یہ ختم نہیں ہوتی. ٹھیک ہے، اب یہ کبھی بھی ریووک نہیں ہونے والی چیز ہے. ٹھیک ہے، یہ فار ایور والا معاملہ ہے رضا کے ساتھ. ٹھیک ہے، تو جب رضا کا اعلان ہو گیا نا، تو اب اس کا مطلب کیا ہے؟ بے شک غلطی کوتاہی بعد میں بھی ہو سکتی ہے، لیکن ہو ہی نہیں سکتا کہ اللہ تعالیٰ اس کو معاف نہیں کریں گے. ٹھیک ہے، کیونکہ رضا کا اعلان ہو چکا ہے. तो इसीलिए फरमाया कि ये आयत उसकी माफी का ऐलान है अगर आगे कोई गलती हो भी गई। फिर इनके ऐसे मामलात को जो मुस्तहसन नहीं है, मुस्तहसन का मतलब यानी बेहतरीन, अगर मामलात कोई नहीं भी हैं एहसान के दर्जे पर, हसीन मामलात अगर कोई नहीं भी हैं, तो गौर व फिक्र और बहस व मुबाहिसे का मैदान बनाना बदबख्ती और बज़ाहिर इस आयत की मुखालफत है। ठीक है ना, यानी बदबख्ती भी है इंसान की कि वो ऐसी बातें क्यों कर रहा है, उसकी यानी उसकी नसीब की खराबी है, उसके वक्त की खराबी है, और इस आयत का जो जो ऐलान है तो उसकी मुखालफत भी है इसके अंदर। ठीक है ना, बेशक वो जानबूझ के इस आयत की मुखालफत ना कर रहा हो कि नहीं मैं इस आयत को नहीं मानता, ऐसा वो ना भी कर रहा हो, लेकिन उसका ये अमल जो है वो तो इस आयत की मुखालफत कर रहा है ना। ये आयत रवाफिज के कौल की वाजह तरदीद है। रवाफिज किनको कहते हैं? जिनको आम जुबान में शिया कहते हैं। ठीक है, तो उन्हीं के लिए जो एक पुरानी टर्म है, ज़्यादा टेक्निकल और इल्मी हलकों में जो टर्म उनके लिए मशहूर है ना, वो रवाफिज की टर्म है। राफिजी वाहिद को कहते हैं और रवाफिज उसकी जमा को कहते हैं। तो ये आयत रवाफिज के कौल की वाजह तरदीद है, जो अबू बकर व उमर रजी अल्लाह ताला अन्हुम और दूसरे सहाबा रिजवानुल्लाहुम अजमईन पर कुफ्र व निफाक के इल्ज़ाम लगाते हैं। ठीक है ना, इसको क्या कहते हैं? इसको कहते हैं तबर्रा करना। ठीक है ना, किसी को बुरा भला कहना, उसके ऊपर कुफर का इल्ज़ाम लगाना, निफाक का इल्ज़ाम लगाना, या उसको गालियाँ देना गंदे गंदे अल्फाज से, अलकाब से पुकारना, इसको तबर्रा करना कहा जाता है। ठीक है, तो ये अनफॉर्चुनेटली ये उनके दीन का हिस्सा है। तबर्रा के ऊपर जो है वो सवाब मिलता है, लाखों सवाब मिलता है, कि अगर कोई इन दुश्मनों के ऊपर, नाऊज़ बिल्ला, क्योंकि उनके नज़दीक जो है ये दुश्मन है, फातिमा रज़ी अल्लाह ताला अन्हा के, अली रज़ी अल्लाह ताला अन्हा के, हुसैन हसन रज़ी अल्लाह ताला अन्हा के, ये नाऊज़ बिल्ला दुश्मन है उनके नज़दीक। तो अब दुश्मन को गालियाँ देना ना, ये बाकायदा दीन का सबसे बुनियादी रुकन है उनके यहाँ, कि तबर्रा करेगा कोई तो उसको इतने लाख सवाब मिलेगा, इतना ज़्यादा उसको इनाम मिलेगा। ठीक है, शजरे रिजवान, अब बात हो रही है कि बैत रिजवान जो है वो किस दरख्त के नीचे हुई थी। तो शजरा जिसका जिक्र इस आयत में आया है, एक बबूल का दरख्त था, और मशहूर ये है कि हज़रत सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात के बाद कुछ लोग वहाँ चल कर जाते थे, यानी मक्का मुकरमा के तो करीब था ना ये जगह, तो मक्का मुकरमा से चल के जाते होंगे, और इस दरख्त के नीचे नमाजें पढ़ते थे। हज़रत फारूक आजम रज़ी अल्लाह ताला अन्हु को ख़तरा हुआ कि कहीं आइंदा आने वाले जुहला इसी दरख्त की परस्तिश ना शुरू कर दें। ठीक है ना, जैसे कि आहिस्ता आहिस्ता जो है वो पिछली कौमों के अंदर भी होता था कि नबियों या नेक लोगों से रिलेटेड जो चीज़ें होती थी ना, तो उनकी बाकायदा फिर परस्तिश शुरू हो जाती थी। तबर्रुकात बरकत पहले शुरू में लेते थे खाली, ठीक है, लेकिन बरकत जो है ना फिर आहिस्ता आहिस्ता इबादत तक पहुंच जाती थी। ठीक है, तो ऐसे ही जो है ना बुत परस्ती जो है वो पिछली कौमों के अंदर शुरू हुई है। ठीक है, तो फारूक आजम रज़ी अल्लाह को जो है वो इस बात का बहुत बहुत फिक्र थी, क्योंकि एडमिनिस्ट्रेटिवली फारूक आजम रज़ी अल्लाह जो थे ना वो बहुत ज़्यादा स्ट्रॉन्ग और कवी थे ना, ये बहुत यानी बातों का ख्याल रखते थे। ठीक है, वैसे तो बाकी सहाबे भी रखते थे, लेकिन इनका एक अलग मकाम आता है कि ज़रा यानी तेज़ थे और सख्त थे ये। ठीक है, तो उनको ख़तरा हुआ तो इन्होंने क्या किया, ये इसलिए इस दरख्त को कटवा दिया। मगर सहीहैन में है, यानी बुखारी और मुस्लिम शरीफ दोनों किताबों के अंदर है, कि हज़रत तारिक बिन अब्दुलरहमान फरमाते हैं कि मैं एक मरतबा हज के लिए गया, तो रास्ते में मेरा गुजर ऐसे लोगों पर हुआ जो एक मुकाम पर जमा थे और नमाज पढ़ रहे थे। मैंने इनसे पूछा कि ये कौन सी मस्जिद है, तो उन्होंने कहा कि ये वो दरख्त है कि जिसके नीचे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बैत रिजवान दी थी। मैं इसके बाद हज़रत सईद बिन मुसैब रहमतुल्लाह अलैह, जो कि एक बहुत मशहूर ताबिई हैं, तो उनके पास हाजिर हुआ और इस वाक़े की खबर उनको दी। उन्होंने फरमाया कि मेरे वालिद उन लोगों में से थे जो इस बैत रिजवान में शरीक हो। ठीक है, सईद बिन मुसैब रहमतुल्लाह अलैह के वालिद बाकायदा बैत रिजवान में शरीक थे। उन्होंने मुझसे फरमाया कि हम जब अगले साल मक्का मुकर्रमा हाजिर हुए
تو ہم نے وہ درخت تلاش کیا، ہمیں بھول ہو گئی، اس کا پتہ نہیں لگا، یعنی ہم اس کا مقام ہی بھول گئے کہ کہاں پر تھا وہ درخت، ٹھیک ہے. پھر سعید بن مسیب رحمۃ اللہ نے فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم کے صحابہ جو خود اس بیعت میں شریک تھے ان کو تو پتہ نہیں لگا، تمہیں وہ معلوم ہو گیا. عجیب بات ہے، کیا تم ان سے زیادہ واقف ہو، یعنی اس مقام سے تم لوگوں کو زیادہ واقفیت ہے کہ جہاں پہ بیعت رضوان ہوئی تھی، حالانکہ تم لوگ تو موجود نہیں تھے وہاں پر. اس سے معلوم ہوا کہ بعد میں لوگوں نے محض اپنے تخمینے اور اندازے سے کسی درخت کو متعین کر لیا اور اس کے نیچے حاضر ہونا اور نمازیں پڑھنا شروع کر دیا. فاروق اعظم کو یہ بھی معلوم تھا کہ یہ وہ درخت نہیں، پھر بھی خطرہ ابتلائے شرک کا لاحق ہو گیا، اس لیے اس کو قطع کرا دیا ہو کیا بعید ہے. ٹھیک ہے، یعنی یہ ممکن ہے کہ صرف جو ہے نا وہ پوٹینشیل ہارم کی وجہ سے عمر فاروق نے جو ہے وہ اس درخت کو کاٹ دیا ہو، حالانکہ ان کو بھی پتا تھا کہ یہ وہ والا درخت نہیں ہے، لیکن لوگوں نے اپنے گمان میں تو اس کو وہ درخت بنا لیا تھا نا، تو اس وجہ سے انہوں نے اس درخت کو کٹوا دیا جو بھی تھا وہ درخت. کیا لکھا ہے آپ نے شیعوں کے بارے میں، آپ نے بتایا کہ یہ اگر اہل بیت کو گالیاں دیں گے تو ان کو ثواب ملے گا. نہیں، میں نے تو یہ فرمایا ہی نہیں ہے، میں نے یہ فرمایا تو خیر میں نے یہ کہا ہے، میں نے تو یہ کہا ہی نہیں. کیا کہا ہے میں نے؟ جی کیا کہا ہے بھائی؟ فیکٹس کو تو ذرا اسٹریٹ رکھے نا، یہ ہوتا ہے کہا کچھ سنا کچھ اور آگے کچھ اور بتایا. جی کیا کہا تھا بھائی میں نے؟ فتح خیبر. خیبر در حقیقت ایک صوبے کا نام ہے کہ جس میں بہت سی بستیاں اور قلعے اور باغات شامل ہیں. رب اللہ کا مطلب بتایا نہیں، یہ جو انہوں نے جملہ لکھا ہے تو اس جملے میں جو انہوں نے یعنی اپنی طرف سے الفاظ بدل دیے ہیں یا اپنی غلطی کی وجہ سے الفاظ بدل دیے ہیں، تو میں وہ پوچھ رہا ہوں کہ میں نے اصل میں کیا کہا تھا. اب سب پریشان ہو گئے کہ یار بھائی انہوں نے کیا لکھا ہے. آپ نے بتایا کہ یہ اگر اہل بیت کو گالیاں دیں گے، اہل بیت کا مطلب پتہ ہے، یہ میں نے کہا تھا کہ اہل بیت کو گالیاں دیں گے؟ میں نے تو نہیں کہا تھا اہل بیت کو گالیاں دیں گے. کیا کہا تھا بھائی؟ اہل بیت کے ان کے نزدیک جو دشمن ہیں ان کو گالیاں دیں گے تو ثواب ملے گا، ہے نا. بیچ میں سے آپ نے اہل بیت کے دشمن کا لفظ نکال دیا اور ان کے نزدیک کا بھی لفظ نکال دیا، تو پھر تو الٹا ہی ہو گیا نا سارا کا سارا معاملہ. تو خیال رکھا کریں، ٹھیک ہے. تو ان کے نزدیک ثواب کب ملتا ہے؟ جب وہ اہل بیت جن کو سمجھتے ہیں، شیعہ کس کو اہل بیت سمجھتے ہیں پہلے تو یہ کلیئر کریں نا، شیعوں کے نزدیک اہل بیت کون ہے؟ چلیں یہ بڑا امپورٹنٹ عقیدہ کا سوال ہے، آپ کو بالکل کنفرم پتا ہونا چاہیے شیعوں کے نزدیک اہل بیت کون ہے. جی بیت کیا چیز ہوتا ہے؟ گھر، رائٹ. گھر والے کون ہیں؟ نبی علیہ الصلوۃ والسلام کے گھر والے، علی رضی اللہ تعالیٰ عنہ، فاطمہ رضی اللہ تعالیٰ عنہا اینڈ دیئر چلڈرن، یہ ہیں اہل بیت شیعوں کے نزدیک، ٹھیک ہے. اچھا سنیوں کے نزدیک اہل بیت کون ہیں؟ اب یہ بھی بتائیں، اہل سنت والجماعت یا سنی ان کو کہتے ہیں، ان کے نزدیک اہل بیت کون ہیں؟ وائفز آف پروفیٹ صلی اللہ علیہ وسلم ٹو، ٹھیک ہے نا. یعنی گھر والوں میں کون داخل ہے؟ بیویاں اور بچے، داماد اور بیٹی، ٹھیک ہے نا، بیویاں پلس بیٹی داماد، یہ سب اہل بیت ہیں، ٹھیک ہے. اور صحابہ کہاں سے اہل بیت ہو گئے یار؟ سارے صحابہ گھر میں رہتے تھے کیا؟ سارے صحابہ گھر میں نہیں رہتے تھے نا، ٹھیک ہے. تو بیٹیاں، سوری، بیویاں اور بیٹی داماد، نبی صلی اللہ علیہ وسلم کے بیٹے تو کوئی تھے نہیں جو کہ بڑے ہوں گے, سب کا بچپن میں انتقال ہو گیا. ٹھیک ہے, تو بیٹیاں داماد یہ سب اہل بیت میں شامل ہیں. تو حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ یہ بھی اہل بیت میں شامل ہیں کیونکہ وہ بھی تو داماد تھے نا, اور علی رضی اللہ تعالیٰ عنہ وہ بھی اہل بیت میں داخل ہیں کیونکہ وہ بھی داماد تھے. بلکہ عثمان غنی رضی اللہ تعالیٰ عنہ جو ہیں وہ تو ڈبل داماد تھے, دو بیٹیوں کے نکاح ہوا تھا ان سے, رقیہ رضی اللہ تعالیٰ عنہ اور ام کلثوم رضی اللہ تعالیٰ عنہ. ٹھیک ہے, تو ہمارے نزدیک اہل بیت میں ساری بیٹیاں, سارے داماد اور بیویاں, ساری بیویاں داخل ہیں, جبکہ ان کے نزدیک جو ہے صرف علی رضی اللہ تعالیٰ عنہ اور فاطمہ رضی اللہ تعالیٰ عنہ اور ان کے بچے, یہ اہل بیت میں داخل ہیں. ٹھیک ہے, تو اب مسئلہ سارا کا سارا کیا ہے کہ وہ جو دوسرے صحابہ کرام ہیں نا جن کو کہ وہ اہل بیت نہیں مانتے, ٹھیک ہے, جن کو کہ وہ یعنی اہل بیت میں جو ہیں ان کو بھی نہیں مانتے اہل بیت میں. ٹھیک ہے, تو بہرحال علی رضی اللہ عنہ فاطمہ رضی اللہ تعالیٰ عنہ کے علاوہ جو صحابہ کرام ہیں ان کو کہتے ہیں کہ یہ دشمن ہے اہل بیت, ٹھیک ہے نا, یہ اہل بیت کے دشمن ہے. تو اب چونکہ یہ اہل بیت کے دشمن تو اب ان کو گالیاں دینا جو ہے یہ ثواب کا کام ہے. ٹھیک ہے, ٹھیک ہے, اب کنفیوژن کوئی رہی ہے, کوئی انکلیئرٹی پوچھ لیں. ٹھیک ہے, اچھا, شجرہ رضوان. ٹھیک ہے, شجرہ جس کا ذکر اس آیت میں آیا ہے ایک ببول کا درخت تھا, اور مشہور یہ ہے کہ حضرت صلی اللہ علیہ وآلہ وسلم کی وفات کے بعد کچھ لوگ وہاں چل کر جاتے اور اس درخت کے نیچے نمازیں پڑھتے تھے. اچھا, یہ تو ہم نے پڑھ لیا, سوری. فتح خیبر. خیبر در حقیقت ایک صوبے کا نام ہے جس میں بہت سی بستیاں اور قلعے اور باغات شامل ہیں. ٹھیک ہے, یہ مدینہ منورہ سے شاید 40 کلومیٹر یا کچھ اتنا یاد نہیں ہے, اتنا دور ہے یہ خیبر. وہ اصحابہم فتحاً قریبا, اس فتح قریب سے مراد باتفاق فتح خیبر ہے. ٹھیک ہے, کہ اللہ تعالیٰ نے نا ان کو یعنی ثواب دیا, ان کو ریوارڈ دیا. اصحابہم کا مطلب ثواب ملنا, یعنی ریوارڈ ملنا, جزا ملنا. تو اللہ تعالیٰ نے ان کو ایک قریب کی فتح بطور انعام کے لیے, یہ اس آیت کے حصے کا ترجمہ بنتا ہے, قریب کی فتح بطور انعام کے لیے. تو اس قریب کی فتح سے کون سی مراد ہے؟ فتح خیبر جو حدیبیہ سے واپس آنے کے بعد واقع ہوئی ہے. بعض روایات کے مطابق تو حدیبیہ سے واپسی کے بعد آپ صلی اللہ علیہ وسلم کا قیام مدینہ منورہ میں صرف 10 روز اور دوسری روایت کے مطابق 20 روز رہا. ٹھیک ہے, یعنی کسی نے آگے جو حدیث بیان کری تو اس کے مطابق 10 روز آپ صلی اللہ علیہ وسلم رہے ہیں, اور کسی نے بیان کری تو اس کے مطابق 20 روز رہے, یعنی 20 روز قیام رہا پھر خیبر کے لیے. اس کے بعد خیبر کے لیے روانہ ہو گئے, اور ابن اسحاق کی روایت کے مطابق آپ ذی الحجہ میں مدینہ طیبہ واپس تشریف لائے, اور محرم 7 ہجری میں آپ صلی اللہ علیہ وسلم غزوہ خیبر کے لیے تشریف لے گئے, اور ماہ سفر 7 ہجری میں خیبر عطا ہوا. ٹھیک ہے, یعنی ذی الحجہ, پھر اس کے بعد جو ہے وہ اگلا میں سال شروع ہو جاتا ہے نا محرم کا, 7 ہجری کا, تو محرم شروع ہو گیا, محرم کے بعد سفر آتا ہے, تو سفر کے اندر یہ خیبر پھر عطا ہو گیا. واقدی کے مغازی میں یہی لکھا ہے, اور حافظ ابن حجر رحمۃ اللہ علیہ نے فرمایا کہ یہی راجہ ہے, یعنی یہی پریفرڈ اوپینین ہے. علامہ واقدی رحمۃ اللہ علیہ کی ایک بڑی مشہور یعنی کتاب ہے فتوحات شام. ٹھیک ہے, تو اس کے اندر نا غزوات کا بہت زیادہ, بلکہ فتوحات شام تو ایک کتاب ہے جو کہ نبی علیہ الصلوۃ والسلام کے وصال کے بعد کے فتوحات پر مبنی ہے, لیکن ان سے جو ہے نا وہ بہت سارے واقعات نبی علیہ الصلوۃ والسلام کے غزوات کے بارے میں منقول ہیں. ٹھیک ہے, تو اسی کو مغازی کہا جاتا ہے, یعنی غزوات کے متعلق جو حدیثیں اور جو روایات اور جو آثار وغیرہ ہیں ان سب کو نا اس پورے یعنی سائنس کو مغازی کہا جاتا ہے, غزوات سے متعلق. ٹھیک ہے, تو ان کا نام جو ہے نا بڑا مشہور ہے, مغازی کا جب بات ہوتی ہے علامہ واقعی کا تو ضرور آتا ہے. انہوں نے پرائیویٹلی ایک پوچھا ہے سوال کہ سادات کے بارے میں بھی تھوڑا بتا دیجئے. سادات جو ہیں, سادات کا مطلب ہوتا ہے سردار. ٹھیک ہے, یا بڑے, ठीक है ना, सरदार या बड़े, क्योंकि बड़े सरदार होते हैं और सरदार ही बड़े होते हैं, बड़े ही सरदार होते हैं, ठीक है। बहरहाल तो बड़े मुराद है इससे। अब मुसलमान जो है वो सादात का जो लफ्ज इस्तेमाल करते हैं वो टिपिकली नबी अलैहिस्सलाम के जो फैमिली वाले थे ना उनके लिए इस्तेमाल करते हैं। तो फैमिली वालों की जो नस्लें चली हैं उन नस्लों को भी सादात के अंदर शामिल करते हैं। अब इनमें सबसे पहले तो जाहिर है हजरत फातिमा रज़ी अल्लाह अन्हा, जो कि नबी अलैहिस्सलाम की बेटी, जिनकी आगे औलाद चली है, तो सबसे बढ़ करके तो उन्हीं की बारी आती है। हज़रत फातिमा ज़हरा यानी इमाम हसन और इमाम हुसैन रज़ी अल्लाह अन्हा से आगे जो औलादें चली, या बेटी जो हज़रत फातिमा रज़ी अल्लाह अन्हा थी, सॉरी हज़रत ज़ैनब रज़ी अल्लाह अन्हा, ठीक है ना, तो उनकी भी अगर कोई औलाद आगे हुई तो वो सारे के साथ सादात हैं। लेकिन सादात के अंदर ना नबी अलैहि सलाम के जो कज़न्स वगैरह हैं, ठीक है ना, बनी हाशमी, बनू हाशिम के अबू तालिब, आप सल्लम के चचा अबू तालिब के जो बेटे थे जो मुसलमान हो गए थे, जैसे हज़रत अली रज़ी अल्लाह तआला अन्हु, हज़रत क्या नाम था, अतील रज़ी अल्लाह तआला अन्हु, ठीक है, जाफर रज़ी अल्लाह तआला अन्हु, हाँ जाफर रज़ी अल्लाह तआला अन्हु, ठीक है। तो ये या जो उनके बेटे मुसलमान हो गए थे तो उनकी जो औलादें चल रही है ना, तो वो भी फिर सैयद या सादात के अंदर ही शामिल समझे जाते हैं, ठीक है, क्योंकि नबी सल्लल्लाहु अलैहि वसल्लम के बहुत ही क्लोज रिलेटिव्स थे ये सारे के सारे। अच्छा, तो हाशमी भी इनको कहा जाता है, इनको सरदार भी कहा जाता है। बहरहाल ये साबित हुआ, आगे पढ़ रहा हूँ, कि बहरहाल ये साबित हुआ कि वाकया फतेह खैबर, यानी वाकया फतेह खैबर सफरे हुदैबिया से काफ़ी दिनों के बाद पेश आया है, अराउंड 2 मंथ्स का तो टाइम हो गया ना। और सूरह फतह का सफर का सूरह फतह का सफरे हुदैबिया के दौरान नाजिल होना सबके नज़दीक मुत्तफ़िक़ुन अलैह है, यानी सारे इसके ऊपर मुत्तफ़िक हैं कि सूरह फतह सफरे हुदैबिया में ही नाजिल हुई थी जब वापस आ रहे थे वहाँ से। अलबत्ता इसमें इख्तलाफ है कि पूरी सूरत उसी वक्त में नाजिल हुई या कुछ आयतें बाद में भी नाजिल हुई, बाद में भी आई। अगर पहली सूरत राजे हो, यानी अगर आप पहली सूरत को प्रेफर कर रहे हो, तो इन आयतों में वाकया खैबर का बयान बतौर पेशेंगोई के हो और उसको बसीगा माजी कतई और यकीनी होने की बिना पर ताबीर किया गया। यानी ये जो अल्लाह ताला ने फरमाया ना कि असाबहुम, कि हमने इनको एक इनाम दिया फतहन करीबा का, तो ये जो माजी का सीगा है कि भाई इनाम दे दिया, हालांकि अभी तो फतह खैबर हो ही नहीं थी, तो फिर माजी का सीगा क्यों इस्तेमाल किया, फ्यूचर का सीगा इस्तेमाल करना चाहिए था, मुजारे का सीगा। तो उसका जवाब ये है कि माजी का सीगा जो है ना उसके अंदर तक़ियत होती है, यकीनी बात होती है माजी का सीगा इस्तेमाल करना। जैसे हम कहते हैं ना कंसिडर इट डन, हमें किसी को यकीन दिलाना होता है कि आपने जो हमें काम असाइन किया है ना ये हो चुका, ये हम यानी हम ये यकीनन करेंगे, तो हम कैसे कहते हैं, बस जी हो चुका, बस जी आपने कह दिया है ना अब हो गया, कंसिडर इट डन, अंग्रेजी में भी इसी तरह से कहते हैं। तो माजी का सीगा इस्तेमाल करते हैं किसी को यकीन दिलाने के लिए कि हाँ मुस्तकबिल में ये बात ज़रूरन होगी, ठीक है, ज़रूर बिल ज़रूर होगी। तो यहाँ पर फिर माजी का सीगा जो है ना वो तबीयत और यकीनी होने की बिना पर अल्लाह ताला ने इस्तेमाल किया, हालांकि अभी फतह खैबर हुई नहीं थी, ये आयत जो है वो सुलह हुदैबिया के मौके के ऊपर ही नाजिल हो गई थी, ठीक है। लेकिन अगर ये कंसिडर किया जाए कि यानी जो सूरह फतह है उसकी कुछ आयतें जो है वो बाद में नाजिल हुई, सफरे हुदैबिया के बाद नाजिल हुई, तो ये दूसरा कौल है, ठीक है, कि कुछ आयतें बाद में नाजिल हुई। तो अगर दूसरा कौल राजे हो तो ये हो सकता है कि ये आयतें बाद वुकूए फतह खैबर के नाजिल हुई हो, इस वजह से अल्लाह ताला ने माजी का सीगा इस्तेमाल किया क्योंकि ये फतह खैबर हो चुकी थी। दूसरे कौल के मुताबिक अगर हम इसको लेकर के चलें तो यानी दोनों जो तफसीरें हैं ना इस आयत की वो मुमकिन हैं। एक तफसीर ये है कि ये आयत जो है असाबहु फतहन करीबा ये सुलह हुदैबिया के दौरान ही नाजिल हुई थी, यानी सफर हुदैबिया के दौरान, और दूसरी तफसीर ये है कि नहीं ये सफर हुदैबिया के दौरान नाजिल नहीं हुई थी बल्कि ये फतह खैबर के बाद नाजिल हुई थी, ठीक है। तो ये इस पैराग्राफ के अंदर समझा रहे थे। अच्छा, वह मगानम कसीरतन या खुजूनहा, मुराद इससे खैबर का माल गनीमत है जिससे मुसलमानों को सहूलत और فراغ بال ہی حاصل ہوئی، جیسے فارغ البال ہونا کہتے ہیں نا، کہ جی بس سفیشنٹ مل گیا ہمارے گھر بار کے لیے اور گھر والوں کے لیے، اٹ ول بی سفیشنٹ، تو اس کو کہتے ہیں فارغ البال ہی حاصل ہو جانا. تو اب یہ اتنا مال غنیمت خیبر سے مسلمانوں کو ملا تھا کہ مسلمان پھر نا اب وہ جو غربت والا دور تھا اب جو ہے نا وہ ختم ہونا شروع ہوا، ٹھیک ہے، اب مال آنا شروع ہوا. وعدکم اللہ مغانم کثیرۃ تأخذونها فعجل لکم هذه، اس سے مراد تمام اسلامی فتوحات اور ان کے غنائم ہیں. غنائم کا مطلب مال غنیمت جو قیامت تک حاصل ہونے والی ہیں، ٹھیک ہے. یعنی آیت کا ترجمہ کیا بنا تھا کہ اللہ تعالیٰ نے وعدہ کیا تم سے کثیر مغانم جو کہ تم لوگے، فعجل لکم، بس جلدی کر دیا اس کو تم، اس والی کو تمہارے لیے، یعنی فتح خیبر کو تمہارے لیے جلدی کر دیا، اور باقی جو تمہیں فتوحات ہوں گی وہ قیامت تک ہوتی رہیں گی اور تم ان کے مال غنیمت حاصل کرتے رہو گے، ٹھیک ہے. تو پہلے مغانم اہل حدیبیہ کے لیے اللہ تعالیٰ کے حکم سے مخصوص کر دیے گئے تھے، یہ سب کے لیے عام ہے. یعنی آگے جو فتوحات ہوں گی فتح خیبر کے بعد تو وہ سارے مسلمانوں کو ملیں گی. اسی سے معلوم ہوتا ہے کہ تخصیص کا حکم ان آیات میں ذکر نہیں کیا گیا، بلکہ وہ جداگانہ وحی کے ذریعے رسول اللہ صلی اللہ علیہ وسلم کو بتلایا گیا ہے. کون سی تخصیص تھی؟ کہ فتح خیبر کا جو مال غنیمت ہے یہ صرف پارٹیسپینٹس آف صلح حدیبیہ کو ملے گا، یہ تخصیص ہے، یہ خاص کر دیا گیا. تو یہ تخصیص قرآن میں صریح الفاظ میں موجود نہیں ہے، بلکہ یہ نبی علیہ السلام کو کسی اور وقت میں اللہ تعالیٰ نے جبرائیل علیہ السلام کے واسطے سے بتایا تھا، جس کو کہ ترحدیث کہا جاتا ہے، ٹھیک ہے. اچھا، تو آپ صلی اللہ علیہ وسلم نے اس پر عمل کیا اور صحابہ کرام کو بھی بتایا کہ اللہ کا یہ حکم ہے کہ جی یہ جو ہے نا وہ جو لوگ نہیں گئے حدیبیہ میں ان کو مال غنیمت نہیں ملے گا فتح خیبر کا. وکف ایدی الناس عنکم، اس سے مراد کفار اہل خیبر ہیں، یعنی اللہ تعالیٰ نے روک دیا تمہارے ہاتھوں کو، یعنی انسانوں کے ہاتھوں کو تم سے، ٹھیک ہے. تو اس سے مراد کفار اہل خیبر ہیں کہ ان کو اس جہاد میں کچھ زیادہ زور دکھانے کا موقع اللہ تعالیٰ نے نہیں دیا، کیونکہ ہوا کیا تھا کہ خیبر والوں نے نا اپنے قلعوں کو بند کر لیا تھا، ٹھیک ہے، اور اندر ہی جو ہے وہ محصور ہو گئے تھے، باہر نکل کر کے انہوں نے کوئی لڑائی نہیں کری، ٹھیک ہے. تو اب مسلمانوں نے باہر پڑاؤ ڈالا اور بہت کافی دن تک جو ہے یہ پڑاؤ چلتا رہا، ٹھیک ہے، اور وہ دروازے نہیں کھولتے تھے کہ لڑائی کریں، اور یہ جو ہے وہ وہاں سے ہٹتے نہیں تھے مسلمان، ٹھیک ہے. تو پھر وہی بات ہوئی تھی نا کہ جی نبی صلی اللہ علیہ وسلم نے ایک رات کو فرمایا کہ کل جو ہے نا میں جس کو جھنڈا دوں گا نا تو وہ خیبر کو فتح کرے گا. تو جب اگلی صبح ہوئی تو ہر صحابی یہی سوچ رہے تھے کہ مجھے مل جائے جھنڈا، لیکن نبی صلی اللہ علیہ وسلم نے علی رضی اللہ عنہ کو بلایا، اور علی رضی اللہ عنہ آئے تو ان کی آنکھ کے اندر بڑی تکلیف تھی، تو نبی صلی اللہ علیہ وسلم نے اپنا لعاب دہن، یعنی اپنا تھوک جو ہے وہ علی رضی اللہ عنہ کی آنکھ میں لگایا، ان کی آنکھ بالکل ٹھیک ہو گئی. پھر آپ صلی اللہ علیہ وسلم نے اپنا جو علم تھا وہ علی رضی اللہ عنہ کے حوالے کیا، اور علی رضی اللہ عنہ جو ہے نا پھر انہوں نے اسی وقت پھر جو خیبر کا دروازہ تھا اس کو اپنے ہاتھوں سے پکڑ کر کے نا اکھاڑ ڈالا پورا، ٹھیک ہے نا، یعنی کتنی اللہ تعالیٰ نے ان کو یہ طاقت دے دی اس وقت کہ پورا دروازہ ہی اکھاڑ کر کے پھینک دیا. اب جو ہے وہ اندر داخل ہو گئے اور بغیر کسی خاص لڑائی بڑائی کے خیبر فتح ہو گیا. تو امام بغوی نے فرمایا کہ قبیلہ غطفان یہود خیبر کا حلیف تھا. یہ غطفان قبیلہ جو ہے یہ یعنی نارتھ سائڈ کے اوپر جہاں پہ جارڈن کی جو بارڈر لگتا ہے نا سعودی عربیہ آج کل کا سعودی عرب اور جارڈن، تو اس ایریے میں یہ غطفان قبیلہ جو ہے وہ رہتا تھا. تو یہ ان خیبر والوں کے وہ تھے، حلیف تھے، پارٹنرز تھے، الائز تھے. خیبر اور غطفان میں بہت لمبا راستہ نہیں ہے، بہت تھوڑا سا ہی راستہ ہے خالی، ٹھیک ہے. تو جب اس قبیلے نے خبر سنی کہ رسول اللہ صلی اللہ علیہ وسلم نے خیبر پر چڑھائی کی ہے تو یہ لوگ یہود کی مدد کے لیے بڑے ساز و سامان سے نکلے، مگر اللہ تعالیٰ نے ان کے دلوں میں روب ڈال دیا، اور یہ اس فکر میں پڑ گئے کہ اگر ہم اس طرف گئے تو بعید نہیں کہ مسلمانوں کا کوئی لشکر ہمارے پیچھے ہمارے گھروں پر حملہ کر دے، اس لیے سب ٹھنڈے ہو کے بیٹھ گئے، ٹھیک ہے. یعنی دل کے اندر روب پیدا کرنا کیا مسئلہ ہے اللہ تعالیٰ کے لیے، کتنا آسان ہے، ٹھیک ہے نا. تو یعنی یہ تو کوئی بات ہی نہیں ہے، کوئی لڑائی شڑائی کی بھی ضرورت نہیں پڑی. लेकिन मुसलमान तो तैयार थे ना अल्लाह के हुक्म को मानने के लिए, यानी पहले भी हुक्म मानते आ रहे थे और आगे भी तैयार थे। तो अब अल्लाह ताला जो है वो कभी लड़वा भी देते हैं, और अल्लाह ताला कभी बगैर लड़ाई किए हुए रोक डाल करके मसला हल कर देते हैं। ठीक है, तो असल में फ़ाइल हकीकी जो है वो सारे मामला के अल्लाह ताला है, हमारा काम जो है ना वो सिर्फ अतात करना है। वह यहदियकुम सिरात मुस्तकीमा, असल हिदायत सिरात मुस्तकीम की तो इन हजरात को पहले से हासिल थी, मगर जैसा कि पहले लिखा गया है कि हिदायत के दर्जात बेशुमार हैं, यहाँ वो दर्जा मुराद है जो पहले से हासिल नहीं था, यानी अल्लाह पर भरोसा और कुव्वत ईमान की ज्यादती। यानी पहले भी इनको कुव्वत ईमान नसीब था, भी बदर के अंदर के बगैर ईमान के चले गए थे, ओहद में बगैर ईमान के इतने लश्कर से टकरा गए थे, ईमान था, लेकिन ईमान एक ऐसी चीज है कि जिसकी जो ज्यादती है ना, जिसकी स्ट्रेंथ ताकत ये यानी बढ़ती रहती है, बढ़ती रहती है जैसे जैसे इंसान अतात करता है, जैसे जैसे इंसान जो है वो अल्लाह ताला के करीब होता है, ईमान में ज्यादती और कुव्वत पैदा होती चली जाती है। तो जाहिर है जो पहले थी उससे ज्यादा ही कुव्वत मिलेगी ना। ठीक है, तो इसी को यहाँ फरमाया कि यहदीकुम सिरात मुस्तकीम जो है वो मजीद ईमान की ज्यादती मुराद है। वह उखरा लम तकदिरु अलैहा कद अहाता बिहा, यानी अल्लाह ताला ने मुसलमानों से और बहुत सी फतूहात का वादा किया है जिस पर अभी उनको कुदरत नहीं है। उन फतूहात में चूंकि सबसे पहले मक्का मुकरमा की फतह है, इसलिए बाज़ हजरात ने इससे फतह मक्का मुराद लिया है, मगर अल्फाज आम हैं, क़यामत तक होने वाली फतूहात इसमें शामिल है। ठीक है, तो जो होती रही उसके बाद यानी मुसलमान जो है वो सेंट्रल एशिया में गए और फिर यूरोप के अंदर भी जब उस्मानियों को अल्लाह ताला ने खिलाफत दी तो उस वक्त यानी यूरोप में अल्बेनिया का जो शहर कोसोवो था वो उस वक्त कोसोवो के नाम से वो जगह मशहूर थी, अल्बेनिया नाम नहीं था, तो कोसोवो को फिर पता किया और फ्रांस के बिल्कुल बॉर्डर तक पहुंच गए। तो ये सारी फतूहात जो थी ये इसके अंदर दाखिल है। स्पेन पूरा का पूरा फतह हुआ, अफ्रीका का पूरा इलाका जो है वो नॉर्थन अफ्रीका वो पूरा का पूरा फतह हुआ, फिर दूसरी तरफ जो है वो और अल्लाह ताला ने कुलूब को भी फतह किया, बहुत जगहों पर जो है वो लड़ाई के बगैर ही फतह हुआ वो मामला, जैसे मलेशिया, इंडोनेशिया और ये सारे इलाके जो इस्लाम में दाखिल हुए। इंडिया का इलाका अक्सर जो है वो बगैर लड़ाई के सूफिया कराम की मेहनतों से जो है वो फतह हो गया और कुछ जो है वो लड़ाई से फतह हुआ। और उसके अलावा फ्यूचर के अंदर जैसे कि कुर्ब क़यामत की अलामत आती हैं तो गज़वे हिंद और इस तरह की जो इमाम मेहदी के साथ जो मुसलमान मिलकर के लड़ेंगे तो वो भी फतूहात इसके अंदर शामिल हो गई। वलो कातलकुमुल लदीन, अच्छा इसको अब आगे क्या है भी पढ़ना शुरू कर देते हैं, टाइम कितना रह गया हमारे पास, कितने हैं अभी बता रहे ओके। तो अब शफ़ाजीम वलो कातलकुमुल लदीन कफ़रु लवल लवल अदबारा ला यजदून वलीयं वला नसीरा, के अगर लड़ते तुमसे, कातलकुम अगर वो लड़ते तुमसे, कौन अल्लज़ीन कफर वो लोग जिन्होंने कुफर किया, लवल लवल अदबारा तो फेरते पीठ, वल्ला यवल्ला का मतलब होता है फिरना, ठीक है ना, और अदबार ये दुबुर की जमा है, दुबुर मीन्स बैक साइड बिहाइंड जिसको कहते हैं, ठीक है अंग्रेजी में, तो अदबार दुबुर की जमा है, तो ये ना पीठ फेर लेते, उर्दू में मुहावरा जो है वो पीठ फेरने का इस्तेमाल किया जाता है। ठीक है, जब भागने की मीनिंग में इस्तेमाल किया जाए ना, जब नाराजगी के मीनिंग में इस्तेमाल किया जाए तो फिर मुंह फेरना कहते हैं, और जब भागने की मीनिंग में इस्तेमाल किया जाए तो पीठ फेरना कहते हैं। ठीक है, तो उसको अरबी में पीठ फेरने को लवल लवल अदबार, तो अगर ये काफिर तुमसे लड़ते तो ये पीठ फेर देते, ثم لا يجدون फिर ये नहीं पाते, ठीक है, फिर ये नहीं पाते, لا يجدون وجد يجدو का मतलब होता है पाना, टू फाइंड समथिंग, टू अक्वायर समथिंग, ठीक है, तो फिर ये नहीं पाते, वलीयन, वलीयन का मतलब दोस्त या हिमायती, वला नसीरा, नसीर मददगार को कहते हैं, नुसरत करने वाला, ठीक है, तो वली और नसीर दोनों इनको फिर नहीं मिलते, कोई भी इनको यानी हेल्प करने वाला नहीं होता। कुछ लोग कहते हैं कि सहाबा कराम अमरीका भी गए जो कि गैर मारूफ है, हाँ मैंने तो नहीं सुना कभी इस तरह से भी। खैर पता नहीं, अगर भाई वैसे तो हमने कभी नहीं सुना इस तरह चीज़। अच्छा सहाबा कराम का तो नहीं है, लेकिन ये जो क्या कहते हैं, ये जो जिनको इंडियंस कहते हैं ना, ये क्या कहते हैं, अपाची इंडियंस, रेड इंडियंस वगैरह के नाम से जो मशहूर है, तो इनकी कुछ ऐसी चीज़ें मिली हैं, यानी इस अमेरिका में जब ये बाद में लोग आए, तो उनको ना गारों के अंदर जो है ना वो ऐसी चीज़ें मिली कि जिससे ये पता लगा कि बहुत कई 100 साल पहले जो है ना यहाँ पर मुसलमान आए हुए हैं, ठीक है, आ चुके हैं इधर मुसलमान। ऐसी चीज़ें, ऐसी जो है वो ड्राइंग्स वगैरह और अरबी की इबारतें लिखी हुई मिली। तो अब वो लोग जो है वो जरूरी थी ना कि सहाबे ही हो, भाई सहाबा के आगे वाली भी तो यानी नस्लों में से कोई हो सकता है ना जो कि वहां पहुंचा हो। ठीक है, सुन्नतुल्लाहिल्लती कद खलत मिन कबल। अच्छा, सहाबा के पहुंचने की वैसे भी एक ईमानी तौर पर भी एक दलील के सहाबा नहीं पहुंचे होंगे, वो क्या है कि सहाबा का ना एक यानी जहां जहां सहाबा पहुंचे हैं ना, तो वो मुकामात जो हैं वो यानी दारुल इस्लाम बन गए, इस्लाम के घर, इस्लामी रियासत बन गई पूरी, ठीक है ना, वहां पर इस्लाम जो है उसने जड़ पकड़ ली, क्योंकि नबी अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सहाबा थे भाई, वो कोई मामूली चीज कोई थोड़ी थे, ठीक है। लेकिन जहां सहाबा नहीं पहुंचे ना, बल्कि बाद के लोग पहुंचे, उन्होंने दीन को फैलाया या दीन का काम किया, वहां पर आप देखेंगे कि या तो वहां पर मेजॉरिटी मुसलमानों की हुई नहीं, ठीक है, या ये कि अगर कोई भी ना, तो वहां पर भी ना मुसलमान रियासत नहीं बन सकी, ठीक है। तो बाद के मुसलमानों ने तो फिर बहुत सारी जगह फतह करी ना, लेकिन उन जगहों के इस्लाम के हालात आप देख सकते हैं कि बहुत ही ज्यादा यानी बहुत पहले ही जो है वो खराब हो गए। अब तो खैर, अब इस वक्त तो खैर बहुत यानी इवन हर जगह के हालात खराब हो चुके हैं, लेकिन उन लोगों के बहुत पहले ही हालात जो है वो बहुत ज्यादा खराब हो चुके थे। खैर, तो अगली आयत है सुन्नत अल्लाही, अल्लाह की सुन्नत। सुन्नत से क्या मुराद होता है, तरीका, पैथ, यानी काम करने का तरीक। तरीका लफ्ज भी तरीक से निकला ना, तरीक का मतलब होता है रास्ता, ठीक है, तो अल्लाह ताला का तरीका, ठीक है, काम करने का तरीका, इसको सुन्नत कहते हैं। अल्लती, वो जो कद खलत मिन कबल, जो के पहले से चली आ रही है, ठीक है, यानी मिन कबल का मतलब तो हो गया पहले से, फ्रॉम बिफोर, ठीक है, और कद खलत का तर्जुमा जो है बा मुहावरा क्या बनेगा कि जो कि चली आ रही है, जो कि रिवाज पड़, यानी जिसकी होता है किसी चीज़ के का रिवाज पड़ा हुआ है, ठीक है ना, तो अल्लाह ताला के जो तरीक़ा है ना उसका रिवाज दुनिया के अंदर पड़ा हुआ है, ठीक है, तो उसका क्या फिर हुक्म क्या है उसके बारे में, या उसकी क्या नेचर है। वलन तजिदा लिसुन्नतिल्लाही तब्दीला, और हरगिज नहीं तू देखेगा अल्लाह की सुन्नत को बदलते हुए, अल्लाह की सुन्नत बदलती नहीं, ठीक है ना। अब अल्लाह ताला की सुन्नत क्या है, हमारे नज़दीक तो सुन्नत जो होती है वो दाढ़ी उगाना होता है, या बुरका पहन लेना औरतों के लिए, और इस तरह की दो चार चीज़ें, ये हम सुन्नत कहते हैं, ठीक है ना। नहीं, यहाँ पे वो मुराद नहीं है, वो तो नबी अलैहिस्सलाम की सुन्नत है। अल्लाह ताला की सुन्नत क्या है, क्या है ये अल्लाह की सुन्नत, अगर आप लोग बता दें ज़्यादा अच्छा नहीं। अल्लाह की सुन्नत, जब अगर कोई हमसे पूछता है कि अल्लाह की सुन्नत क्या है, तो क्या जवाब देंगे। नहीं, अल्लाह की सुन्नत पूछ रहा हूँ मैं आपसे, इसका तर्जुमा नहीं पूछ रहा कि सुन्नत को कहते क्या है। कॉज एंड इफेक्ट, व्हेन यू थ्रो अ बॉल ऑन द वॉल देन इट कम्स बैक विद द सेम एंड इक्वल फोर्स, ये कॉज एंड इफेक्ट, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पर अमल करना। नहीं, अल्लाह की सुन्नत, अल्लाह का तरीका क्या है। वैसे आपको ज़्यादा इधर उधर जाने की ज़रूरत नहीं है, क्योंकि यहाँ पर वो सुन्नत अल्लाह ताला ने डिफाइन करी है ना, जब भी तो उसका उसका जिक्र किया है, सुन्नत अल्लाह लती, तो तो इसकी पीछे वाली आयत को तो देखो ना, बस वही काफी है। हाँ, सक्सेस इन ओबेइंग अल्लाह, कि अगर अल्लाह की अतात करोगे तो सक्सेस मिलेगी, नहीं करोगे तो सक्सेस नहीं मिलेगी। अल्लाह का कानून भी इसको कहते हैं, ठीक है ना। तो पीछे क्या फरमाया था कि ये जो काफिर है ना, तो अगर ये तुम्हारे साथ लड़ते ना, यानी ईमान वालों से अगर लड़ते तो क्या होता है इनके साथ, इनका कोई हेल्पर ना होता, इनको कोई मदद करने वाला ना मिलता, ठीक है ना। तो यानी जो अल्लाह के खिलाफ लड़ रहा हो, अल्लाह वालों के खिलाफ लड़ रहा हो, उसकी मदद कैसे हो सकती है भाई, है ना। तो वही हुआ था ना कि सूरह मोहम्मद के अंदर हमने कहा है, जब उहद की लड़ाई में मुसलमानों को बज़ाहिर जो है वो एक शिकस्त की शक्ल का सामना पड़ा था, ठीक है। और नबी अलैहिस्सलाम जो है वो उहद का जो वो गार है जिसको अब बंद कर दिया गया है, क्योंकि माशाल्लाह आज शख्स लोग जो है वो बहुत वहाँ जाना शुरू हो गए, वो मशहूर गार नहीं है उहद का, तो वहाँ पर नबी अलैहिस्सलाम ने पनाह ली हुई थी, और आपके साथ जो है वो चंद सहाबा थे, उमर फारूक रज़ियल्लाहु तआला अन्हु उनमें से थे, ठीक है। तो उस वक्त जब जो काफिर थे वो अपने ज़ोन के अंदर, एक तो वो जंग जीत चुके थे उनके ख्याल में, ठीक है, फिर ना वही उनके दिल में लगन डाला कि बस हो गया, अब चले यहाँ से, ठीक है ना। तो वो जाने लगे थे, तो उस वक्त जो है वो अबू सुफियान ने ज़ोर से नाम ले करके क्या पुकारा था कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कहाँ है, या मोहम्मद कहाँ है, इस तरह की कोई आवाज़ दी। तो नबी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कोई जवाब नहीं दिया था, और सहाबा को भी मना कर दिया था, ठीक है, कि कोई जवाब ना दो। फिर उसने पुकारा अबू बकर, उसको भी पता था कि नबी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बाद किसकी बारी आती है, अबू बकर, ठीक है ना। तो अबू बकर का नाम लिया, नबी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमा दिया, नहीं कोई जवाब ना दो। फिर उमर, उसको भी पता था कि तीसरा नंबर जो है वो उमर नजर तान का आता है मुसलमानों में, तो नबी रसूलुल्लाह सल्लम मना फरमा दिया, ठीक है। लेकिन उस मौके के ऊपर ना क्या हुआ था, मुझे एग्जैक्टली याद नहीं आ रहा है, उमर तआला ने जो है ना वो जवाब दिया था, तो उसने फिर ना क्या कहा था कि बदर का दिन जो है ना वो तुम्हारा था, तुम जीत गए बदर में, और ये दिन हमारा है, बराबर 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 अदला बदला हो गया बस, ठीक है। तो उसके ऊपर नबी अलैहिस्सलाम ने, मुझे वो वाकई पूरा याद नहीं आ रहा क्या कहा था कि सूरह फतह की जो आयत है, मौला लहुम ला मौला व अन्नल काफिरीन ला मौला लहुम, यानी अदला बदला नहीं है, ये नहीं है कि हम बराबर बराबर हो गए, मुसलमानों को कभी फतह हो गई काफिरों को कभी फतह हो गई, मुसलमानों को कभी शिकस्त हो गई काफिरों को कभी शिकस्त हो गई, नहीं ऐसा मामला नहीं है। बल्कि हकीकत क्या है कि अल्लाह ताला मुसलमानों का मददगार और मौला है, और काफिरों का क्या मामला है, ला मौला लहुम, उनका कोई मददगार नहीं है, ठीक है, उनका कोई मददगार नहीं, ये है असल हकीकत। लेकिन हमारी जो नजरें हैं, निगाहें हैं, उनमें हमें क्या नजर आता है, बज़ाहिर क्या नजर आता है कि काफिरों के बहुत मददगार लोग मौजूद हैं, उनके तो पूरे पूरे एलाइज होते हैं, हत्ता के खंदक के अंदर यही काफिर जो लोग थे, पूरा का पूरा वो यानी सारे कबाइल को लेकर के आ गए थे। तो बज़ाहिर क्या है कि इतने सारे तो मौला हैं इनके, इतने तो मददगार हैं इनके, ठीक है। लेकिन अल्लाह ताला के यहाँ अलग डेफिनेशन होती हैं, अल्लाह ताला कहते हैं भाई मैं मौला हूँ, ये जो मौला है ना ये तो पत्थर के बुत लकड़ी के बुत, इनकी हैसियत इनसे ज़्यादा नहीं है, ये बुत इनकी क्या मदद कर सकते हैं। बज़ाहिर जो है वो ये धोखे में मुब्तला है कि हमारे मददगार बहुत सारे हैं, लेकिन ये इनका धोखा है, मैं अगर चाहूँ तो मैं एक लम्हे में इनके सारे मददगारों को जो है वो चित कर सकता हूँ, ठीक है ना, मैं अगर चाहूँ तो एक लम्हे में इनके जितने मददगार हैं उनके दिलों के अंदर रोब डाल दूँ और वो इनकी मदद करने के लिए आए ही ना, पहुँचे ही नहीं, जैसे कि इत्फान का कबीला पहुँचा ही नहीं अहले खैबर की मदद करने के लिए, ठीक है ना। तो भाई ऐसे मददगारों को मददगार तो नहीं कहते ना, कि जो कि मदद करने पर कुदरत ही ना रखते हो, جو کہ خود اللہ تعالیٰ کی طرف سے حکمت کے محتاج ہو, اللہ تعالیٰ کی حکمت میں ہوگا تو یہ آ جائیں گے تھوڑا سا مدد کرنے کے لیے, ورنہ یہ نہیں آ سکتے. اپنی من مرضی سے تو تھوڑی کسی کی مدد کرنے کے لیے آ سکتے ہیں, لیکن اللہ تعالیٰ جو ہے وہ تو جس کی مدد کرنے کے اوپر اتر آئے تو پھر اس کو کوئی نہیں روک سکتا نا. تو مددگار کون ہے؟ مددگار تو اللہ تعالیٰ ہے نا, ٹھیک ہے. تو یہ ہے اللہ تعالیٰ کی سنت کہ جو ایمان والے ہیں نا ان کی مدد اللہ تعالیٰ فرماتے ہیں, اور جو کافر ہیں لا یجدون ولیا ولا نصیرا, ان کا کوئی ولی نہیں ہوتا, ان کا کوئی مددگار نہیں ہوتا. یہ ہے اللہ تعالیٰ کی سنت, یہ ہے اللہ تعالیٰ کا قانون, ٹھیک ہے. تو اسی کو اللہ تعالیٰ نے اگلی آیت میں سنت اللہ اللتی فرمایا, ٹھیک ہے, قد خلت من قبل, جو کہ ہمیشہ سے چلی آ رہی ہے. یہ کوئی نئی سنت نہیں ہے کہ نبی علیہ الصلوۃ والسلام کے آنے کے بعد یہ اللہ تعالیٰ نے کوئی نئی سنت اختیار کر لی ہے, نہیں, ہمیشہ سے یہی معاملہ ہے اور ہمیشہ یہی معاملہ رہے گا. وَلَن تَجِدَ لِسُنَّتِ اللَّهِ تَبْدِيلًا, یہ نہیں تبدیل ہونے والی ہے سنت, ٹھیک ہے. تو اب یہ کیا ہے؟ یہ ساری ایمانی باتیں ہیں, ٹھیک ہے. تو ایمان والا ہوگا تو اس کو یہ باتیں سمجھ میں آئیں گی, دوسرا بندہ کوئی ہوگا کہے گا یہ کیا الٹی سیدھی بولے چلے جا رہے ہیں, اٹ ڈزنٹ میک اینی سینس ٹو می, ہے نا. لیکن یہ کون بولے گا؟ یہ جو ایمان سے فارغ ہوگا, غافل ہوگا, وہی یہ بات کر سکتا ہے. لیکن جو ایمان والا ہے وہ نہ صرف یہ کہ وعدوں پر اعتماد کرتا ہے بلکہ اللہ تعالیٰ اس کو یہ باتیں سمجھا بھی دیتے ہیں, سمجھ میں بھی آنی شروع ہو جاتی ہیں اس کو, وہ باقاعدہ ان چیزوں کو اپریشیٹ بھی کرنا شروع ہو جاتا ہے, اور اس کو پھر اس کے مینیفیسٹیشنز, اس کے مظاہر نظر بھی آنے شروع ہو جاتے ہیں جو ایمان والا ہوتا ہے. اور جو انکار کرنے والا ہوتا ہے اس کو کچھ سمجھ میں نہیں آ رہا ہوتا, بالکل وہ یار یہ لوگ تو بس دیوانے ہیں, پاگل ہیں, ان کا تو دماغ خراب ہے, یہ تو بس ایسی بہکی باتیں کرتے رہتے ہیں, ٹھیک ہے. تو ایمان از دا ڈرائیونگ فورس ہے, ٹھیک ہے. اگر ہے تو سمجھ میں آئے گا, نہیں ہے تو کک سمجھ میں نہیں آئے گا, ٹھیک ہے جی. اسی وجہ سے نا ان ٹاپکس کے اوپر آپ کسی کافر سے بات نہیں کر سکتے, کیونکہ وہ تو ایمان والا ہی نہیں ہے, اس کو کیا سمجھ میں آنے والی ہے ساری بات, ہے نا. اچھا آگے فرمایا وَهُوَ الَّذِي كَفَّ أَيْدِيَهُمْ عَنْكُمْ, اور وہ وہی ہے کہ جس نے روک رکھا ان کے ہاتھوں کو تم سے, أَيْدِيَهُمْ ان کے ہاتھوں کو, عَنْكُمْ تم سے, وَأَيْدِيَكُمْ اور تمہارے ہاتھوں کو, عَنْهُمْ ان سے, بِبَطْنِ مَكَّةَ مکہ مکرمہ کے بطن میں, بطن کہتے ہیں نا پیٹ کو, ٹھیک ہے, باطن اندر کی چیز کو کہتے ہیں. تو بطن مکہ یعنی مکہ کا جو پیٹ ہے, مکہ کا پیٹ سے مراد کہ مکہ کے درمیان کا علاقہ, مکہ کے عین مکہ جس کو کہیں گے عام زبان, عین مکہ, ٹھیک ہے. من بعد بعد اس کے ان اظفرکم علیہم, بعد اس کے کہ اظفر ہاتھ لگا دیا, علیہم تمہارے ہاتھ لگا دیا ان کو, یعنی اسفرہ کا مفہوم, اسفرہ یسفرو, ظفرہ کا مطلب تو ویسے میں یہ ذہن سے نکل گیا, اس کو دیکھنا تھا. تو بعد اس کے خیر جو انہوں نے ترجمہ لکھا ہے کم از کم اسفرہ کم علیہم کامیابی, دیکھیں خلاصہ تفصیل میں شاید زیادہ کلیئر ہو جائے. بعد اس کے کہ خیر ہاتھ لگا دیا تم, ہاتھ لگا دیا ان کو, تمہارے ہاتھ لگا دیا ان کو, یعنی تمہارے حوالے کر دیا ان کو, ٹھیک ہے. تو دیکھتے ہیں آگے ان شاء اللہ. وَكَانَ اللَّهُ بِمَا تَعْمَلُونَ بَصِيرًا, اور ہے اللہ تعالیٰ بِمَا تَعْمَلُونَ جو تم عمل کرتے ہو اس سے بصیرہ, یعنی دیکھنے والا, بصارت کہتے ہیں دیکھنے کو, ٹھیک ہے, دیکھنے کی قوت کو, صحیح ہے. تو اللہ تعالیٰ جو کچھ تم کرتے ہو نا اس کو دیکھ رہا ہے. ان دنوں ہندوستان کو کیا اس تناظر میں دیکھا جا سکتا ہے مولا لہم کے متعلق؟ ہندوستان کو اس تناظر میں دیکھا جا سکتا ہے, دیکھیں چاہے ہندوستان ہو چاہے کوئی بھی جگہ ہو دنیا میں, تو یہ جو ایکویشن ہے یا یہ جو سنت اللہ التی ہے نا, تو جو کہ قد خلت من قبلہم, یہ سنت جو ہے نا یہ ایمان والوں اور کافروں کے ساتھ ہوتی ہے, ٹھیک ہے. اب ईमान वाले हैं ही नहीं अगर, या बहुत ही कच्चे हैं ना, बहुत ही जो है वो गुनाहों में और अपनी मन मर्जी की जिंदगी गुजार रहे हैं, हत्ता के अकीदा ही खराब हो गया, ईमान ही खत्म हो गया, नाम के मुसलमान हैं, नाम बड़े अच्छे अच्छे रखे हुए हैं है ना, और कुछ जो है वो रिवायती कुछ काम वाम करते हैं इस तरह के, तो फिर ऐसे ईमान वालों के साथ तो फिर ये वाली इक्वेशन नहीं काम कर रही होती ना। ठीक है, तो उसके लिए तो ईमान जैसा कि ईमान कामिल होता है, ठीक है, वैसे अगर लोग होंगे तो फिर ये इक्वेशन जो है वो ऑफकोर्स प्ले कर भी होती है फिर ये, ठीक है, ये सारी बातें और ये सारी सुनना, लेकिन ईमान वाले सिरे से हैं ही नहीं, ठीक है ना, वो भी जो वो जैसी जिंदगी गुजार रहे हैं, काफिर मुशरिक जैसी जिंदगी गुजार रहे हैं, सो कॉल्ड मुसलमान भी वैसे ही जिंदगी गुजार रहे हैं, ठीक है ना, वही तरतीब जो उसकी जिंदगी की है, वही तरतीब इसकी जिंदगी की है, वही सोच जो काफिर की है, वही सोच मुसलमान की है, तो फिर कहां से ये वाली सुन्नत अप्लाई होगी ना, भाई मुसलमान मुसलमान बनेगा, ईमान वाला बनेगा, तब ये सुन्नत बेशक अप्लाई होगी। तो ऐसे लोग जो हैं वो ऐसे नहीं है कि बिल्कुल जीरो हैं, जीरो तो नहीं है, लेकिन तादाद बहुत कम है जिनको कि ईमान के तराजू में तोला जाए ना, तो हाँ फिर वो मोमिन निकलेंगे, ऐसे बहुत कम लोग हैं ना, तो इस वजह से फिर वो मामला जो है वो खराब हो जाते हैं। और रोका तुमको, सद्दा या सुद्दू का मतलब रोकना, तो रोका तुमको अलिल मस्जिद हराम, मस्जिद हराम तक पहुंचने से, वल हदिया और यानी हदी यानी कुर्बानी करने से, माकूफन माकूफन यानी जो बंद पड़ी हुई थी, अय यबलुगा महिल्ला इस बात से कि पहुंचे अपनी जगह तक, महल महल जो है वो जैसे महल कहते हैं ना, महल मीनिंग यानी प्लेस, ठीक है ना, जिस प्लेस को कोई पहुंचना चाहता है या जिस प्लेस को कोई डिजर्व करता है उसको उसका महल का कहते हैं, ठीक है, और बलगा जब लोगों का मतलब होता है पहुंचना, तो ये जो हदी हदिया थी, हदी जो थी, हदी जिसको जो कि कुर्बानी के लिए अरबी का इस्तेमाल होता है, ठीक है, तो इसकी पहुंचने की जगह कौन सी होती है जहां पे के सवाब मिलता है ज्यादा कुर्बानी करने का, मिना, ठीक है, तो इन लोगों ने हदी के जानवर को जो है वो मिना तक पहुंचने नहीं दिया, ठीक है, तो मुसलमानों को फिर वहीं पे रास्ते में जो है उनको कुर्बान करना पड़ा, ठीक है, तो इनको इन्होंने बंद कर दिया यानी रोक दिया कि वो अपनी जगह तक पहुंचे। वलौला रिजालुम मुमिनूना व निसाउ मुमिनातुन लम तअलमूहुम अन तफऊहुम फतुसीबकुम मिनहुम मअर्रतुम बिगैर इल्म। अच्छा, अब इसमें काफी सारी तफसील है। वलौ और अगर, लौ का तर्जुमा अगर से करते हैं, ला अगर ना होते, लौला का तर्जुमा फिर अगर ना होते, रिजालुन मुमिनूना मर्द मुमिन व निसाउ मुमिनातुन और औरतें मुमिनात, लम तअलमूहुम जिनको जिनका कि तुम्हें इल्म नहीं था, ठीक है, यानी ये उन मुसलमान मर्दों और औरतों की बात हो रही है जो कि मक्का मुकर्रमा में रहते थे लेकिन उन्होंने अपने ईमान का इजहार नहीं किया था, लोगों को बताया नहीं था, क्योंकि अगर बता देते तो फिर उनको बहुत तशद्दुद का निशाना बनाया जाता, और ये ऐसे लोग थे कि जो ना यानी हिजरत करने की भी हिम्मत नहीं कर पा रहे थे, फॉर वट एवर जेन्युइन रीजन ये हिजरत नहीं कर पा रहे थे, इन लोगों को बाकायदा इजाजत दी गई थी कि ठीक है आप नहीं हिजरत करें, आप मक्का मुकर्रमा में रहें, ठीक है, क्योंकि इनके हालात ही कुछ ऐसे थे। तो अब उन लोगों की बात हो रही है यानी ईमान वाले मर्द और ईमान वाली औरतें के जिनके के ना एग्जैक्टली कोई आदाद व शुमार और उनकी पहचान वगैरह मुसलमान लश्कर के पास नहीं थी, यानी ये जो मुसलमान लोग आए हुए थे हुदैबिया के ऊपर, लम तअलमूहुम तुमको मालूम भी नहीं था इनका, अन तफऊहुम के तुम इनको पीस डालते, तफऊहुम वफा यती, इससे ये वर्ड निकला है। वफा यती का मतलब होता है कि किसी को ना पामाल करना, किसी को कुचल देना, किसी के ऊपर जो है वो स्टॉम्प कर देना, ठीक है। तो तताउहुम का मतलब कि तुम इनको स्टॉम्प कर देते, तुम इनके ऊपर चढ़ दौड़ते ला इल्मी में, ठीक है, तुम्हें क्योंकि तुम इनको जानते ही नहीं हो कि ये लोग मुसलमान है, ठीक है, तो तुम ना इनको पीस डालते। फतुसीबकुम मिनकुम, फिर तुम पर इनकी वजह से खराबी पड़ जाती, मुसीबत आती तुम्हारे ऊपर इनकी वजह से, क्योंकि तुमने इनको ला इल्मी में मार दिया। बाद में पता चलेगा कि ये मुसलमान थे। मअर्रतुम बगैर इल्म, ठीक है ना, यानी मअर्रतुम की तफसीर आगे आ रही है कि तुमने बगैर इल्म के ना इनको यानी तकलीफ पहुंचा दी। लियुदखिलल्लाहु फी रहमतिही मन यशा, ताकि दाखिल करे अल्लाह ताला अपनी रहमत के अंदर जिसको वो चाहता है, ठीक है। यानी अल्लाह ताला ने ना यहाँ पर मुसलमानों के साथ जो कि मक्का मुकर्रमा में छुपे शक्ल में रह रहे थे, अल्लाह ताला ने दुनियावी रहमत इनके ऊपर फरमाई। दुनियावी रहमत भी, वैसे तो आखिरत में रहमत मुसलमानों के ऊपर होगी, लेकिन इनके ऊपर दुनियावी मामले में भी क्या रहमत फरमाई कि इनको जो है ना वो इस यानी इस लड़ाई के अंदर किसने से बचा लिया, ठीक है ना। लड़ाई हो ही नहीं सकी कि ये लोग जो है वो गलती में मारे जाते हैं, क्रॉस फायर में जिस तरह से मारे जाते हैं ना लोग, तो उनको अल्लाह ताला ने बचा लिया अपनी रहमत की वजह से। लव तज़य्यलू, अगर वो लोग एक तरफ हो जाते, लअज़्ज़बना अल्लज़ीना कफ़रू मिनहुम अज़ाबन अलीमा, तो हम उन लोगों को जिन्होंने कुफ्र किया एक दर्दनाक अजाब देते। यानी जो काफिर मक्का मुकर्रमा में रहते थे ना, तो अल्लाह ताला फरमा रहे हैं कि अगर ये उनके दरमियान रहने वाले मुसलमान लोग ना होते, या ये मुसलमान लोग जो है ना वो एक तरफ अलग हो जाते ना, तो फिर हम इन काफिरों को दर्दनाक अजाब से दोचार करते, जैसा कि बदर के मैदान में इनको एक दर्दनाक अजाब से दोचार किया था कि बड़ी तादाद में जो है वो मारे गए थे, जिल्लत आमेज शिकस्त इनको मिली। तो यहाँ पे दर्दनाक अजाब से मुराद दुनिया की जिल्लत आमेज शिकस्त है, मैदान जंग में जो मिलती है, ठीक है। तो ऐसा होता अगर ये बीच के रहने वाले मुसलमान वहाँ पर ना होते, ये गरीब गुरबा और मिस्कीन और बीमार किस्म के जो मुसलमान वहाँ पे रह गए थे ना, तो अगर ये लोग ना होते तो फिर ऐसा होता। अल्लाह ताला इस तरह से फरमा रहा है। अच्छा, इज जाल, आपकी मैं ये आयत करने के बाद इंशाल्लाह पढ़ता हूँ क्या आपने लिखा। इज जाल लजीना कफरू फी कुलूबिहिम हमीयता, के जब रख दी, जाला ये जालू का मतलब होता है बना देना, रख देना, इज का मतलब जब, जब रख दी अल्लाह ताला ने الذين كفروا في قلوبهم, के वो लोग जिन्होंने कुफर किया उनके दिलों के अंदर, الحمیت, एक हमीयत, हमीयत का लफ्ज है वो गैरत के लिए इस्तेमाल होता है लेकिन एक नेगेटिव कॉनोटेशन के साथ, ठीक है। तो एक हमीयत रख दी, लेकिन ये हमीयत खुद अल्लाह ताला फिर उसको डिफाइन भी करें कि ये कैसी हमीयत थी, कैसी गैरत गैरत थी, हमीयत الجاہلیہ, जहालत वाली गैरत थी। जैसे कि आजकल कुछ मुसलमान ऐसे भी हैं कबाइल और कल्चर्स के जिसके अंदर जो है ना वो दीनी गैरत नहीं है उनके अंदर, लेकिन एक गैरत है जो कि जहालत के ऊपर मबनी है वो गैरत, ठीक है। जैसे कि घर की लड़की भाग गई तो अब उस लड़की को जो है ना वो पकड़ के जो है वो कत्ल कर देंगे, ठीक है ना। भागने के ऊपर उनको गैरत आएगी, लेकिन उससे पहले जो वो गुनाह कर रही थी, बेपर्दगी कर रही थी, उस वक्त इनको गैरत नहीं आती थी, है ना। तो अगर इनके अंदर दीनी गैरत होती ना तो इनको पहले गैरत आ रही होती, ठीक है ना। लेकिन होता क्या है कि पहले तो गैरत आ नहीं रही होती, और जब मामला जो है वो हद से गुजर चुका होता है उस वक्त जो है ना पकड़ के जान से मार देते हैं। तो वो गैरत जो है ना वो दीनी गैरत नहीं है, वो हमीयतुल जाहिलिया है, ठीक है। तो इन लोगों के अंदर भी इसी तरीके की जाहिली हमीयत थी, जाहिलाना गैरत थी। फअंज़लल्लाहु सकीनतहु अला रसूलिही, फिर अल्लाह ताला ने नाजिल किया सकीना अपने रसूल के ऊपर, व अलल मोमिनीन और ईमान वालों के ऊपर, व अलज़महुम और लाजिम कर दिया उनके लिए कलिमत तक्वा, तक्वा वाला कलिमा यानी तक्वा की बात उनके लिए जो है ना वो अल्लाह ताला ने پکی کر دی ان کے لیے، کنفرم کر دی کہ ہاں یہ لوگ تو متقی ہی ہیں اور تقوی کے ساتھ ہی زندگی گزار رہے ہیں، گزاریں گے. اللہ تعالیٰ نے تقوی کو ان کے اوپر پکا کر دیا، ٹھیک ہے. الزمہم کلمۃ التقوا، یعنی قائم رکھا ان کو تقوی کی بات کے اوپر، ادب کی بات کے اوپر. ادب جو ہے وہ، یعنی تقوی جو ہے وہ، یعنی اللہ تعالیٰ کا ادب ہے، ٹھیک ہے نا. یعنی تقوی ایک تو ہم کہتے ہیں نا کہ گناہ نہ کرنا، گناہ سے بچنا، وہ تقوی کہلاتا ہے، ٹھیک ہے نا. لیکن گناہ سے بچنے کو ایک اور نظر سے ہم دیکھیں تو کیا ہے؟ اللہ تعالیٰ کے کا ادب ہے یہ. بھائی اللہ تعالیٰ کی نافرمانی یہ کیا بات ہوئی؟ اللہ کی نعمتیں بھی کھاتے ہو، انجوائے کرتے ہو، اور اسی اللہ کی نافرمانی کرتے ہو، تو یہ تو بے ادبی ہوئی نا، ٹھیک ہے. تو گناہ جو ہے نا وہ بے ادبی بھی تو ہے. اسی وجہ سے حضرت نے یہاں پر ادب کی بات پر، یعنی ادب کی بات سے اس کا ترجمہ کیا تقویٰ کا. وکانو احق بہا، اور وہی لوگ تھے، کانو تھے وہ لوگ، احق بہا اس کے لائق، و اہلہا اور یعنی اس کام کے یعنی اہل تھے، ٹھیک ہے نا. یعنی وہ واقعی ادب والے لوگ تھے، ٹھیک ہے. وکان اللہ بکل شیء علیما، اور اللہ تعالیٰ ہے ہر چیز کے اوپر علیم، یعنی خبردار، ٹھیک ہے. کسی کو ترجمے کے بارے میں کوشش پوچھنے تو آپ پوچھ لیں گے، جب تک انہوں نے ایک پرائیویٹ نمبر سے ایک میسج لکھا ہے تو وہ پڑھتے ہیں، ٹھیک ہے. اللہ کی مدد بنا قوی ایمان والوں کے آ سکتی ہے. کندن، اچھا جو کندن ابھی نہیں بنے ہوں گے، بغیر بھی مدد آ سکتی ہے، جبکہ وہ حالات سے بہت زیادہ دوچار ہیں، جیسے کہ اسپین اور بھارت کے عام مسلمان. اسپین کے جو مسلمان تھے، کیونکہ ان کو اللہ کی مدد کروائی. اچھا، بھارت کے عام مسلمان، جیسے کہ جنگ آزادی میں اتنے علماء کرام کی شہادت اور مشائخ کی موجودگی میں بھی ان کے ایمانی حالات بہت ہی ناقص تھے. آف کے ساتھ عام مسلمانوں کی، جس کی وجہ سے شاید اللہ کی مدد نہیں آئی. دیکھیں اللہ کی مدد جو ہے نا، اس کی تو کچھ شرائط ہیں، ٹھیک ہے. لیکن وہ شرائط ہیں کیا، ٹھیک ہے. تو اسپین کو تو پتہ ہے نا کہ جی جب وہاں پہ حالات اتنے برے ہو چکے تو اس کے بعد پھر جو ہے وہ کافروں کا غلبہ ہو گیا، اور ایسا ہوا کہ مسلمان جو ہیں وہ ان کو یا تو باہر نکال دیا گیا یا ان کو عیسائی بنا دیا گیا، اپنی جان بچانے کے لیے وہ عیسائی بنے. اور جب وہ عیسائی بنے تو ایسا نہیں ہوا کہ کچھ دنوں کے بعد پھر وہ واپس مسلمان بن گئے، بلکہ ان کی نسلیں جو ہیں وہ عیسائی بن گئے. اب اسپین میں آپ کو کوئی مسلمان ہی نہیں ملتا سوائے وہ جو کنورٹ پچھلے صدی کے اندر تھوڑے لوگ کنورٹ ہوئے ہیں، ہے نا. تو وہ کہاں چلے گئے سارے کے سارے؟ یا تو وہ باہر یا اندر تھے تو وہ عیسائی بن گئے، اور عیسائی بھی ایسے بنے کہ ان کی نسلیں عیسائی ہی رہی، ٹھیک ہے نا. اسی طریقے سے سلطنت عثمانیہ 800 سال جو ہے حکومت ہوئی نا، لیکن جو 19ویں صدی میں جو حرکتیں شروع ہوئیں، بلکہ اس سے پہلے ہی کہتے ہیں کہ جی ان کے یہاں کی حرکتیں شروع ہو گئیں، کافر عورتوں سے شادی کرنا بڑا میجر ایک پرابلم تھا ان کا، ٹھیک ہے. اسی طریقے سے دین کی، شریعت کی پابندی وغیرہ جو ہے وہ ریلیکس ہوتی گئی، ٹھیک ہے. تو اب کرتے کرتے جو ہے وہ جو حشر ہوا، یعنی 1914 سے لے کے 1918 میں جو فرسٹ ورلڈ وار کو جو ہے لوگ ہارے ہیں، تو پتہ ہی ہے کہ ترکی کا کیا حشر ہوا اس کے بعد، ٹھیک ہے نا. یعنی وہ ایسے تو نہیں کافروں کو غلبہ مل جاتا نا. یعنی مصطفیٰ کمال اتاترک جو تھا وہ اتنا کچھ کرنے میں کامیاب کیسے ہو گیا ترکی کے اندر؟ بھائی عوام ساتھ تھی اس کے نا، رائٹ. عوام خود جو ہے وہ دین نہیں چاہتی تھی، اس نوبت تک عوام پہنچ چکے تھے. تو اس کو جو تھوڑے سے علماء وغیرہ تھے انہوں نے اس کو اپوز کیا، ان کو پھانسی لگا دی، مار دیا ان سب کو، ٹھیک ہے. باقی جو عوام الناس کی جو اکثریت تھی وہ تو اس کے ہم نوا تھی، ٹھیک ہے نا. تو پھر وہ ماڈرن ترکی بنا جس کے اندر جو ہے وہ قرآن پڑھنے کی اجازت نہیں تھی، اذان کی اجازت نہیں تھی، مسجدیں جو ہے وہ بند کر دی گئی، ہے نا. تو اسی طریقے سے یعنی یہ، یعنی بھائی برے صغیر جو ہے نا، برے صغیر کے اندر بھی ایسے حالات ہو سکتے ہیں، لیکن الحمدللہ ثم الحمدللہ یہاں پر جو ہے نا، جو مدارس کا جو سسٹم ہے نا، علماء کرام اور مدارس کا جو سسٹم ہے، یہ ایک عجیب یونیکنیس ہے یہ. یہ یونیکنیس جو ہے نا یہ اسلام کو ابھی تک الحمدللہ یہ بچائے ہوئے رکھی ہوئی ہے. ٹھیک ہے, تو اس وجہ سے نا یہاں کے حالات ویسے نہیں ہیں, اسپیشلی پاکستان کے حالات ایسے نہیں ہیں جیسے کہ جیسے کہ اسپین کے اور جو ہے وہ دوسری جگہوں کے ہوئے تھے. ٹھیک ہے, تو اللہ تعالیٰ نے بہانے کے طور پر مدارس کو اس کام کے لیے استعمال کیا ہوا ہے, علماء کرام جو ہے وہ ماشاء اللہ موجود ہیں. اچھا, اب بات یہ تھی کہ جی اللہ تعالیٰ کی مدد آنے کی شرائط کیا ہیں. تو بھائی اس کی شرائط جو ہوتی ہے نا, یہ روزانہ کی تہجد پڑھنا اس کی شرط نہیں ہے کہ بندے سارے کے سارے تہجد پڑھنا شروع ہو جائیں گے تو اللہ کی مدد آ جائے گی. ٹھیک ہے, نہیں, اللہ کی مدد کی شرط کیا ہے؟ چلیں آپ بتائیں, سنتے تو رہتے ہیں نا ماشاء اللہ, تو آپ بتائیں کیا شرط ہے پھر اللہ کی مدد کی؟ ہمیں ہیرو بتایا جاتا تھا ہماری کتابوں میں, پتا تو آپ سمجھ لیں کہ اب وہ ہیرو نہیں تھا. ٹھیک ہے, بلکہ زیرو بھی نہیں تھا, وہ تو نیگیٹو ایکسپیرینس چیز تھا. اللہ کی مدد کی شرط کیا ہے؟ گناہ سے بچنا, اطاعت. اللہ کی مدد کی شرط جو ہے نا, منیمم شرط, بالکل بیس, توبہ. ایگزیکٹ, توبہ ہے اللہ تعالیٰ کی مدد کی شرط. ٹھیک ہے نا, اعمال کرنا اور جو ہے وہ یعنی بڑے بڑے جو ہے وہ تورم خان بننا, یہ ساری چیزیں شرط نہیں ہے بھائی. توبہ شرط ہے. تو توبہ کے لیے تو بھائی آپ کو کوئی تہجد پڑھنے کی ضرورت نہیں ہوتی نا, آپ کو کوئی جو ہے نا وہ بڑے بڑے اعمال کرنے کی اور بڑے جو ہے وہ علم اور دانش مندی اور فلانا اور ڈھمکانا ان سب چیزوں کی ضرورت نہیں ہوتی نا. ٹھیک ہے بھائی, توبہ کر لیں اللہ تعالیٰ کی مدد آ جائے گی. صحیح, تو یہ تو سب سے آسان کام ہے نا, توبہ سے زیادہ زیادہ آسان کام تو دنیا کے اندر کوئی ہے ہی نہیں. اور توبہ کی بس ایک شرط ہے, یعنی ایک تو اللہ کی مدد کی شرط کیا ہے؟ توبہ. اور توبہ کے ہونے کی شرط کیا ہے؟ کہ بندہ فرائض کے اوپر آ جائے. فرائض, ٹھیک ہے نا, فرائض کو کرنے کی کوشش شروع کر دے تو اس کی توبہ ہو گئی. جب توبہ ہو گئی, فرائض کرنے کی کوشش شروع ہو گئی, تو اللہ کی مدد کے لیے کوئی رکاوٹ نہیں ہے. ہاں, اگر ایک یعنی 10 کروڑ عوام ہے, تو اب 10 کروڑ کے 10 کروڑ توبہ جب تک نہیں کریں گے, جب تک فرائض پر نہیں آئیں گے, کیا اللہ کی مدد نہیں آئے گی؟ نہیں, یہ بھی کوئی شرط نہیں ہے. بلکہ اس کے لیے جو ہے نا وہ ایک سمجھ لیں کہ ایک کیا کہتے ہیں اس کو, کرٹیکل ماس کو کانسیپٹ پڑھا ہے فزکس میں یا کسی کیمسٹری وغیرہ کے اندر. کرٹیکل ماس جو ہے وہ ایک ایسے ماس کو کہتے ہیں کہ بس اس اتنا جب اماؤنٹ اویلیبل ہو جائے نا, تو پھر جو ہے وہ کیمیکل ریئیکشن شروع ہو جاتا ہے. ٹھیک ہے نا, کرٹیکل میس ریچ ہو جائے تو آپ کا کیمیکل ریئیکشن شروع ہو جائے گا, تبدیلی آنی شروع ہو جائے گی. ٹھیک ہے نا, آپ کو 100% کام کرنے کی ضرورت نہیں ہے, آپ کو کوئی میجورٹی کی بھی ضرورت نہیں ہے. ایک تھریش ہولڈ کنڈیشن ڈیفائن کر لیا آپ نے. ٹھیک ہے نا, اب یہ تھریش ہولڈ کنڈیشن ہم ڈیفائن نہیں کر سکتے, کیونکہ ہم کیا ہے کہ ایک بندے کو پکڑ کر کے اس سے پوچھیں گے کہ ہاں بھائی توبہ کری ہے نہیں کری ہے, کتنی کری ہے, کیسی کری ہے, یہ تو اللہ تعالیٰ کو پتا ہے نا. تو یہ کریٹیکل میس, تھریش ہولڈ کنڈیشن, یہ اللہ تعالیٰ کے نزدیک ہے. اللہ تعالیٰ کو معلوم ہے کہ جی کب تھریش ہولڈ کنڈیشن ریچ ہو جائے گی. ٹھیک ہے نا, تو جب وہ توبہ کی تھریش ہولڈ کنڈیشن یا کریٹیکل میس ریچ ہو گیا, بس اللہ کی مدد آنی شروع ہو گئی. ٹھیک ہے, تو یہ نہیں ہے کہ جی اگر 20 کروڑ مسلمان انڈیا میں رہتے ہیں تو جب تک 20 کروڑ جو ہے وہ ٹھیک نہیں ہو جائیں گے اس وقت تک یہ نہیں ہوگا. نہیں, ایسا کچھ نہیں ہے. ٹھیک ہے, بس بہت آسان ہے. تو بس ہم یعنی ان دی اینڈ وہی بات پلٹ کے آتی ہے کہ بھائی اپنے اوپر محنت کریں, اپنے گھر والوں کی ایمان کی حفاظت کی محنت کریں, اور اللہ تعالیٰ کی مدد جو ہے اس کا انتظار کریں, آ جائے گی. اللہ کے حکم کے ہاتھ میں تم تقویٰ اختیار کرو, اللہ ہر دکھ اور خوف سے نجات دے دیں گے. ہاں, تقوا اختیار کرو تو تمہاری ذاتی زندگی کے اندر ہو جائے گی, اور ذرا ایک کریٹیکل میس جب تقوا اختیار کرے گا تو پھر اجتماعی زندگی کے اندر بھی اللہ تعالیٰ خوف سے اور دکھ سے نجات دے دیں گے. کیا اس کا تعلق قحط رجال سے ہے؟ نہیں, اس کا تعلق قحط رجال سے بھی نہیں ہے. یعنی یہ رجال کا ہونا کوئی ضروری نہیں ہے, بہت بڑے بڑے اولیاء جب ہوں گے تبھی جو ہے وہ ایسا ہوگا, ایسا بھی کوئی نہیں ہے. ٹھیک ہے, یہ تو قوم کے عوام الناس, عام لوگ جو ہیں وہ توبہ کریں بس. یونس علیہ السلام, ٹھیک ہے نا, اس وقت جو ہے وہ رجال کون تھے؟ ایک یونس علیہ السلام تھے نا, اور پوری کی پوری قوم جو ہے وہ کافر تھی. ٹھیک ہے, تو یونس علیہ السلام تو وہاں سے نکل لیے. ٹھیک ہے, پھر اس کے بعد جو قوم رہ گئی, तो कौम के ऊपर जो अल्लाह का अजाब आया तो वहां पे कौन से रिजाल थे, कौन से अल्लाह के वली रहते थे उधर, कि जिनकी सोबत में बैठे थे लोग और फिर वो नेक हो गए थे? ऐसे तो कुछ नहीं हुआ था भाई, कौम ने ही तौबा कर ली थी ना, ठीक है ना। तो अल्लाह ताला की मदद आ गई, अजाब टल गया और उनकी कितने लंबा फिर उनकी जिंदगी जो है वो नेमतों के अंदर गुजरी है ना। तो अल्लाह की मदद जो है वो बगैर रिजाल के भी आ जाएगी, डोंट वरी, है ना। रिजाल जो है वो अल्लाह ताला एक सबब के तौर पर इस्तेमाल बेशक करते हैं, लेकिन अल्लाह ताला की मदद डिपेंड नहीं करते रिजाल के ऊपर, है ना। तो जरूरी तो थोड़ी है कि रिजाल होंगे तो मदद आएगी वरना नहीं आएगी। भाई आप खुद रिजाल क्यों नहीं बन जाते, रिजाल भी तो कभी बनता है ना, तो खुद बन जाए अल्लाह ताला की वली, ठीक है। तौबा करके फराइज पे आना है या फिर फराइज को पूरा करने पे तौबा कबूल होगी? नहीं, तौबा करके फराइज पर आना है, ठीक है। तो अगर आप फराइज पे आ गए, मतलब फराइज करने की कोशिश शुरू कर दी, फराइज के कजा होने के ऊपर आपको दुख और तकलीफ शुरू हो गई, मेरी नमाज फजर की नमाज निकल गई, कैसे निकल गई, क्यों निकल गई, सोच रहे हैं उसके ऊपर मैंने कल क्या गुनाह किया था कि आज मेरी फजर कजा हो गई, अगर आपकी ये कैफियत पैदा हो गई ना, इसका मतलब क्या है, आप फराइज पर आ गए हैं, ठीक है ना। फराइज के छूटने के ऊपर आपको तकलीफ होनी शुरू हो गई है, तो इसका मतलब क्या है, आपकी तौबा कबूल हो गई है, ठीक है। चलें फिर बाकी इंशाल्लाह अगली क्लास में पढ़ेंगे, क्लास तफसीर से।